أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. كتاب ہے قلندر شعور، صفحہ نمبر 90. ٹاپک ہے ترک دنیا کیا ہے. یہ ترک دنیا کیا ہے، اس پہ پڑھنے سے پہلے میں اس پہ کچھ تھوڑا سا آپ کی توجہ دلانا چاہتا ہوں. ہمارے یہاں ترک دنیا کا مطلب لیا جاتا ہے دنیا کو چھوڑ دینا. ترک کہتے ہیں چھوڑنے کو، دنیا کہتے ہیں قریب. دنیا کا لفظ جو ہے یہ قریب کی چیزوں سے ہے. قریب جو چیزیں آپ کے موجود ہیں، ارد گرد جو چیزیں موجود ہیں، ان کو دنیا کہا جاتا ہے. یعنی قریب کی چیزوں سے ذہن کو ہٹا لینا ترک دنیا کہلاتا ہے. اس کی ایک مثال بڑی سمپل سی میں عرض کر دیتا ہوں، پھر اس کے بعد یہ ہم پڑھنا شروع کرتے ہیں. دیکھیے، جب ہم سیڑھی چڑھتے ہیں، سیڑھیاں چڑھتے ہیں، تو اگر ہم پہلی سیڑھی پہ قدم رکھیں تو جب تک ہم پہلی سیڑھی سے قدم ہٹائیں گے نہیں، ہم دوسری سیڑھی پہ جا سکتے ہیں کیا؟ تو آنسر از نو. فرش سے اب سیڑھی، فرش کو چھوڑیں گے تو پہلی سیڑھی پہ آئیں گے، پہلی سیڑھی کو سے ہٹیں گے تو دوسری سیڑھی پہ جائیں گے. اس کا مطلب یہ ہرگز نہیں ہے کہ پہلی سیڑھی کا وجود ختم ہو گیا یا فرش کا وجود ختم ہو گیا. یعنی آپ نے درجہ بدرجہ اوپر چڑھنا ہے، تو نچلے درجوں کا وجود ختم نہیں ہو گیا. دنیا کو چھوڑنے سے مراد یہ نہیں ہے کہ دنیا ختم ہو گئی. دنیا چھوڑنے سے اصل میں کیا مراد ہے، ہم یہ اصل کانسیپٹ جو ہے اس کو سمجھنے کے لیے یہ مطالعہ کرنے لگے ہیں. حضور مرشد کریم نے فرمایا کہ اللہ نے انسانی ذہن کی تخلیق کچھ اس طرح کی ہے کہ وہ کسی جگہ ٹھہرتا نہیں ہے. یعنی انسانی ذہن کی تخلیق ہی کچھ اس طرح سے ہے کہ اس میں سیما بھی کیفیت ہے، وہ پارے کی طرح متحرک رہتا ہے، کسی ایک جگہ ٹھہرتا نہیں ہے. بے رنگی سے نکل کر وہ ورائے بے رنگ کا مشاہدہ کر لیتا ہے. یعنی رنگینی سے یک رنگی میں، اور یک رنگی سے بے رنگی میں، اور پھر بے رنگی سے نکل کر ورائے بے رنگ کا مشاہدہ کر لیتا ہے. اور یہی اللہ کی ذات کا عرفان ہے. جب آپ ورائے بے رنگی کا مشاہدہ کرنا سیکھ جاتے ہیں تو یہی بات اللہ کی ذات کا عرفان کہلاتی ہے. قلندر شعور ہماری رہنمائی کرتا ہے کہ انسان اپنے ارادے اور اختیار سے اپنے اوپر ایسی کیفیات اور واردات محیط کر سکتا ہے جو اسے دنیاوی خیالات سے آزاد کر دیں. یہ ہے ترک دنیا کی اصل سائنس. کیا؟ کہ انسان اپنے ارادے اور اختیار سے اپنے اوپر ایسی کیفیات اور واردات محیط کر لے کہ اسے دنیاوی خیالات سے آزادی مل جائے. اگر یہ کیفیت آپ اپنے غیر ارادی طور پہ کر رہے ہیں تو یہ ترک دنیا نہیں ہوا. لیکن اگر آپ یہی بات اپنے ارادے اور اختیار سے اپنا لیتے ہیں، یعنی ایسی کیفیات کو اپنے اوپر طاری کر لیتے ہیں جن کے نتیجے میں آپ دنیاوی خیالات سے آزاد ہو جائیں، تو یہی ترک دنیا ہے. اب اس کی فردر شرح فرما رہے ہیں کہ دنیاوی خیالات سے آزاد ہونے کا مطلب یہ نہیں ہے کہ آدمی کھانا پینا چھوڑ دے، کپڑے نہ پہنے، گھر میں نہ رہے، شادی نہ کرے. हमारे यहाँ तर्के दुनिया का मतलब यही लिया जाता है, लेकिन हजूर फरमा रहे हैं कि ये दुरुस्त नहीं है, ये इसका मतलब हरगिज नहीं है। दुनियावी ख्यालात से आज़ादी का मफहूम ये है कि दुनियावी मामलात में जहन का इन्हामाक ना हो, यानी जहन दुनियावी मामलात में इन्हामाक ना रखता हो। इन्हामाक उसका कहीं और हो, लेकिन दुनियावी मामलात को रूटीन के तौर पर पूरा करे। दुनियावी मामलात में जहन को लगाना नहीं है, उनको एज ए रूटीन पूरा करते चले जाना है। अब मसलन एक आदमी की ज़रूरत है कि वो पानी पिए, उसे जब प्यास लगती है वो पानी पी लेता है, लेकिन वो तमाम दिन अपने ऊपर प्यास को मुसल्लत नहीं रखता। गौर करें, जब आपको प्यास लगती है आप सारा दिन पानी पीऊँगा पानी पीऊँगा पानी पीऊँगा, ऐसा गिलास होगा ऐसे पकड़ूंगा, ऐसी कोई बात नहीं हम सोचते। प्यास लगती है, हाथ खुद ब खुद ऑटोमेटिकली गिलास की तरफ बढ़ते हैं या फ्रिज की तरफ बढ़ते हैं, आप चल के जाते हैं उसमें से बोतल निकालते हैं या कूलर के पास या घड़े के पास या जो भी जरिया होता है, उसे एक रूटीन के तौर पे पूरा किया जाता है, लेकिन उसको अपने ऊपर मुसल्लत नहीं रखा जाता। पानी का तकाजा पैदा हुआ, पानी पिया और भूल गया। अब यही सूरत हाल सोने और जागने की है। जब कोई बंदा किसी एक दो दस बीस पचास ख्यालात में इस तरह घिर जाता है कि उसका जहन मामूल यानी रूटीन से हट जाए, तो क्या होता है कि वो बेरंगी से दूर होकर रंगों की दुनिया में मसरूफ हो जाता है। और जब कोई बंदा दुनियावी ज़रूरियात के तमाम आमाल और अफ़ाल को रूटीन के तौर पर अंजाम देता है, तो वो रंगों की दुनिया में रहते हुए भी बेरंग दुनिया की तरह सफ़र करता है। ज़रा गौर कीजिए कि कितनी खूबसूरती से तर्के दुनिया का असल मैकेनिज़म और साइंस बता दी कि रंगों की दुनिया में रहते हुए बेरंग दुनिया की तरह सफ़र करने का नाम है तर्के दुनिया। दोबारा सुने, ये बहुत कीमती जुमला है कि रंगों की दुनिया में रहते हुए बेरंग दुनिया की तरफ सफर करता रहे। अब एक मिसाल सुनिए। एक मर्तबा एक बीच में कॉल आ गई थी। एक मर्तबा एक शागिर्द ने हजरत जुनेद बगदादी रहमतुल्लाह अलैह से सवाल किया कि तर्के दुनिया क्या है। हजरत जुनेद बगदादी ने जवाब दिया, दुनिया में रहते हुए आदमी को दुनिया नजर ना आना। तर्के दुनिया क्या है, क्या जवाब दिया, दुनिया में रहते हुए आदमी को दुनिया नजर ना आना। शागिर्द ने पूछा, ये किस तरह मुमकिन है। बात भी पूछने की थी कि दुनिया में आप रहते हैं तो दुनिया नजर ना आए, ये कैसे मुमकिन है। हजरत जुनेद बगदादी ने मुस्कुरा कर जवाब दिया, जब मैं तुम्हारी उम्र का था मैंने अपने पीरो मुर्शद से यही सवाल किया था, तो उन्होंने जवाब दिया, आओ बगदाद के सबसे मशहूर बाजार की सैर करें। चुनाचे मैं और शेख बगदाद के मसरूफ तरीन बाजार की तरफ निकल गए। जैसे ही हम बाजार के सदर दरवाजे में दाखिल हुए मैंने देखा कि मैं और मेरा शेख एक वीराने में खड़े, हद्दे नजर तक रेत के टीलों और बगोलों के सिवा कुछ नहीं था। मैंने हैरत से कहा, शेख यहां बाजार तो नजर नहीं आ रहा। शेख ने शफकत से मेरे सर पर हाथ रख दिया और फरमाया कि जुनेद, यही तर्क दुनिया है कि आदमी को दुनिया नजर ना आए। ऊन के लिबादे ओढ़ लेना, जौ की रोटी खा लेना, आलीशान मकानों से मुंह मोड़कर जंगलों में निकल जाना तर्क दुनिया नहीं है। तर्क दुनिया यह है कि लजीज तरीन अशिया भी खाओ तो जौ की रोटी का जायका मिले, अकलस दीबा और हरीर भी पहनो तो टाट का लिबास महसूस हो, गुंजान बाजारों और खूबसूरत महलात के दरमियान से भी गुजरो तो ब्याबान नजर आए। लेकिन जुनेद, ये सब बातें पढ़ने से और दूसरों को समझाने से उस वक्त तक समझ में नहीं आएंगी जब तक तुम तर्क दुनिया के तजर्बे से ना गुजरो। आओ अब घर चलते। फिर जैसे ही हम इस हौलनाक वीराने से घर के लिए रवाना हुए तो हम बगदाद के उस बारौनक बाजार के सदर दरवाजे पर खड़े थे। अब इसमें गौर करें, इस वाक्य को सुनाकर मुर्शिद करीम ने हमारी तवज्जो किस तरफ मबजूल कराई है कि तर्क दुनिया असल में अपने हवास को इस्तेमाल करने का नाम है। शेख जुनेद के पीरो मुर्शिद ने क्या किया, उन्होंने अपने हवास को अपने मुरीद में मुंतकिल कर दिया, हवास का वो जाविया जिनसे उनके मुर्शिद खुद आगाह थे, उन्होंने वो जाविया फिक्र और हवास के इस्तेमाल का वो करीना अपने मुरीद को मुस्तार दे दिया, उसमें मुंतकिल कर दिया। उन्होंने क्या देखा कि बाजार में खड़े हैं लेकिन बाजार की रौनकें नहीं है, वहां पे मट्टी के टीले हैं, रेत के बगुले हैं। गौर करें ये कैसे हुआ, क्योंकि उन्होंने उसका मुस्तकबिल दिखा दिया। देखे ना, हर चीज का अंजाम नजर में रहे। जब आपके हवास में ये बात रच जाए कि आप चीजों का अंजाम देखना सीख लेंगे तो मुझे बताइए आप दुनिया में कितनी दिलचस्पी ले सकेंगे। ये जो शेख जुनेद ने का वाक्या हजूर मुर्शिद करीम ने बयान फरमाया, क्या हमने कभी इसकी हिकमत पे गौर किया कि इसके पीछे उन्होंने ये कैसे किया? क्योंकि उनके अपने अंदर ये सिफत, ये हिस्सा, ये हिस्सियात का इस्तेमाल या इस दर्जे पे था कि वो मुर्शिद होने के नाते अपने मुरीद को मुंतकिल कर सकते थे, तो उन्होंने कर दिया। मुरीद के हवास को अपने हवास की गिरफ्त में लेकर उस पे अपने हवास तारी करके उसको अंजाम दिखा दिया कि ये बाजार आखिर एक दिन सब रेत के टीले बन जाएंगे। देखे जरा नजर कितनी गई आगे, 500 साल या 1000 साल या 100 साल जो भी था, उसका अंजाम क्या निकला। वो नजर अंजाम पे रहेगी तो आप दुनिया की तरफ क्यों तवज्जो देंगे, दुनिया की बेसबाती का एहसास आपके अंदर बढ़ता ही रहेगा। अगला टॉपिक है जमानो मकान। अब इस तर्क दुनिया के साथ जमानो मकान का बड़ा गहरा ताल्लुक है, इसको समझना जरूरी है। तो फरमा रहे हैं कि कलंदर शऊर हमें बताता है कि जहन को दुनियावी अलायक और दुनियावी मामलात से यकसू करने के लिए ऐसी मशकों की जरूरत होती है जिन मशकों से जहन दुनिया को आर्जी तौर पर छोड़ दे, और उन मशकों से जब जहन यकसू हो जाता है یعنی ذہن میں سے دنیا کی اہمیت ختم ہو جاتی ہے, یا یوں کہیے کہ دنیاوی معاملات روٹین کے طور پر پورے ہوتے ہیں, تو آدمی کے اندر اس کی روحانی صلاحیتیں بیدار ہونا شروع ہو جاتی ہیں. یہ ہے ضروری, اس لیے ضروری ہے ترک دنیا. کیا کہ دنیاوی معاملات کو روٹین کے طور پر پورا کریں. جب آپ یہ کرنا شروع کر دیں گے تب جا کر آپ کے اندر آپ کی روحانی صلاحیتیں بیدار ہونا شروع ہو جائیں گی. ہو جائیں گی نہیں کہا, شروع ہو جائیں گی. جب ان بیدار صلاحیتوں سے, جب ان بیدار صلاحیتوں میں ذہن انسانی بہت زیادہ متوجہ ہو جاتا ہے, یعنی پھر وہ دنیا سے ہٹ کر اپنی بیدار صلاحیتوں پہ توجہ دینے لگتا ہے, تو شعور کے اوپر سے زرد رنگ کا خلیہ ٹوٹنے لگتا ہے. یہاں لفظ خلیہ استعمال کیا, یعنی ہمارے پورے وجود کے گرد ایک خول کی طرح یہ زرد رنگ جو محیط ہے یہ ٹوٹنا شروع ہو جاتا ہے, جس کے نتیجے میں زمان و مکان کی حد بندیاں اس طرح ختم ہو جاتی ہیں کہ آدمی بیدار ہوتے ہوئے بھی ایسے عمل کرنے لگتا ہے جس طرح کے عمل یا جس طرح کے کام وہ خواب کی زندگی میں کرتا ہے. اسے مراقبہ کے اندر آنکھیں بند کیے ہوئے پوری طرح یہ احساس ہوتا ہے کہ میں جسمانی طور پر موجود ہوں, جسمانی طور پر زمین پر بیٹھا ہوا ہوں, اور اس کے باوجود میں چل پھر رہا ہوں, اڑ رہا ہوں, اور فاصلوں کی نفی کر کے دور دراز چیزوں کو دیکھ رہا ہوں. یعنی کیا ہوتا ہے کہ آدمی خواب کے حواس کو بیداری میں منتقل کرنا سیکھ جاتا ہے. دیکھیے ہم, آپ جب سوتے ہیں تو کیا ہوتا ہے کہ ہم بیداری سمیت خواب میں منتقل ہو جاتے ہیں, ہمارے بیداری کے حواس پہ غنودگی چھا جاتی ہے اور ہم نیند کے حواس میں غیر ارادی, غیر اختیاری اور غیر شعوری طور پر داخل ہوتے ہیں. روحانیت سارے کا سارا کھیل اتنا سا ہے کہ کسی طرح ہم رات کے حواس کو بیداری میں اپنے ارادے سے, اپنے اختیار سے اور شعوری طور پر ان کو ادھر منتقل کر لیں. اگر آپ یہ الٹی بہتی ہوئی گنگا کو سیدھا بہا لیں گے تو آپ روحانی آدمی بن جائیں گے. یہ ہے اس کا ٹرک, یہ ہے اس کا طریقہ. میرا خیال ہے یہاں میں بات روک لیتا ہوں. اگر آپ نے کوئی سوال پوچھنا ہے تو پوچھ لیجئے, کیونکہ یہ بہت گہرا اور بڑا ٹاپک تھا. جی جناب. جی جناب کوئی سوال؟
ڈاکٹر صاحب.
جی بھائی.
جی جی ڈاکٹر صاحب, جنید بغدادی کا جو واقعہ ہے جب ان کے پیر مرشد ان کو کہہ رہے ہیں کہ یہ سب اگر پڑھنے سے اور دوسروں کو سمجھانے سے,
دوسروں کے سمجھانے سے, یعنی کہ کوئی آپ کو سمجھائے تو نہیں سمجھ آئے گا, یہ آپ کو عملی تجربے سے گزرنا ہوگا اور تجربہ آپ نے خود کرنا ہے.
ہر روحانی آدمی اس تجربے سے گزرتا ہے.
جی ہاں, یہ تجربہ دیکھے نا, اگر آپ, بھائی آپ کے حواس ہیں, آپ نے ان کو خود استعمال کرنا ہے نا. اگر آپ اسے خود استعمال نہیں کریں گے تو لکھی ہوئی باتیں, پڑھی ہوئی باتیں, سمجھائی ہوئی باتیں वो हाफे में रहें भी, आप उनकी तकरार करते भी रहें, तो जब तक किसी चीज को अमली तौर पे बरतेंगे नहीं वो असल इल्म नहीं कहलाएंगी।
यानी कि हर पर्सन की अपनी आप बीती है इसमें।
जी हाँ, उसे खुद ये तजर्बा करना है, ये जो आपने पढ़ा कि जहन को दुनिया में रहते हुए किस तरह दुनिया में इन्वॉल्व नहीं होने देना, बस इतनी सी बात है। और कोई सवाल? जी जनाब। हेलो
सर, ये तौर के दुनिया के लिए मुर्शिद की गाइड जरूरी है।
जी हाँ, मुर्शिद ने गाइड ही तो किया, लिख के आपके हाथ में किताब पहुंचा दी, आपने उसे पढ़ भी लिया, अब इससे ज्यादा मतलब के और क्या गाइडेंस चाहिए आपको? उन्होंने जो बात आपसे फरमाइश की है बाशगाफ अल्फाज में और कहा कि इसका तजर्बा करें। अब ये जो आप माशाल्लाह रमजान हैं और इस रमजान में ये जो आप मोतकिफ हो रहे हैं, चुप का रोजा रख रहे हैं, तजल्लिए जात का दीदार करने का प्रोग्राम कर रहे हैं, तजल्लिए इलाही के दीदार का प्रोग्राम कर रहे हैं, ये सब काविशें क्या हैं? ये काविशें यही हैं कि आप अपने काम रूटीन में करते हुए अपना जहन अल्लाह की तरफ लगाए हुए हैं, हाँ या नहीं? ये मशकें हैं, मशकें। ये रोजा रखना, ये शब बेदारी करना, ये तकाफ में बैठना, आखिरी अशरे में खास तौर पे ज्यादा जोर लगाना, ये सब मशकें हैं। किस चीज की? हवास को इस्तेमाल करने की। हवास को आप बेदारी में इस्तेमाल करना सीख गए तो मजे आ गए, फिर उसके बाद आपका जहन बन जाना चाहिए कि आप दुनिया में रहते हुए दुनिया को रूटीन में हैंडल करते हुए जहन को अल्लाह की तरफ लगाए रखें, अल्लाह की सिफात पे गौर करें, अल्लाह के कामों पे गौर करें, अल्लाह के कलाम पे गौर करें। देखे ना, इंसान की तखलीक का असल मकसद कलंदर शौर ने हमें यह बताया कि सिवाय इसके और कुछ नहीं है कि इंसान अल्लाह की बात, अपने खालिक की बात, अपने परवरदिगार की, अपने रब की बात को समझे, यानी उसके प्रोग्राम को समझे, उसकी बातों को समझे, फिर उसकी कलाम को समझेगा, उसके प्रोग्राम को समझेगा, उसके निजाम को समझेगा, तो तब जाके वो अल्लाह को भी समझ लेगा। ठीक हो गया जी? जी वालेकुम अस्सलाम।
जब इंसान किसी तकलीफ से गुजरता है तो उसके बाद उसको सड़क का एहसास होता है, करके दूसरे को छोड़ना या किसी चीज को छोड़ना उसके लिए आसान हो जाता है, इस तरफ जाना, साथ की तरफ रुझू करना। क्या बाकी है?
नहीं जी, ये लफ्ज तकलीफ का मतलब है कि शऊर उसको मुजाहमत कर रहा है। शऊर किसी चीज से, देखे ना, मेरे जेब में 10 रुपए हैं, आपने वो जबरदस्ती निकाल लिए, तो मेरे मुझे तकलीफ हो रही है, मैं दुख में चला गया। क्यों? क्योंकि 10 रुपए के साथ मेरा शऊर चिपका हुआ था। ठीक है, अगर मेरा शऊर चिपका हुआ ना हो, दुनियावी मामलात में मेरे इनहमाक ना हो, तो वो 10 रुपए आखिर खर्च ही करने के लिए ना। अगर आपको जरूरत है तो मैंने आपको दे दिए तो जान छूटी, खेचा तानी खत्म हो गई, या मुझ में ये सलाहियत हो कि मैं आपको अपने तरीकों से रोक सकूं कि आप बात करें, आपने मांगे मैंने इनकार कर दिया, आपने जिद की जबरदस्ती लिए और मैं दुख में चला गया। तकलीफ तो हमारे यहाँ इस चीज का नाम है, देखे ना, तकलीफ का लफ्ज कलफ से है, कलफ किसे कहते हैं, अकड़ को, हमारी अकड़ की वजह से हमें तकलीफ होती है। अगर हम ढीले हो जाएं, अल्लाह पे छोड़ना सीख लें, तो कोई मामला ऐसा है जो अल्लाह की मर्जी के बगैर हो रहा है या अल्लाह के इलम के बगैर हो रहा है? हमने अल्लाह के मर्जी को अगर अपना लिया तो मुझे बताएं हमारा एटीट्यूड क्या होगा, कोई तकलीफ रहेगी? ये जो बातें की जाती हैं कि रूहानियत में तकलीफें आती हैं, ये असल में वो शऊर ने जुमले घड़े हुए लोगों को इससे बरगुश्ता करने के लिए कि लोग इस तरफ आए ना। जब आपका जहन अल्लाह के साथ हम आहंग हो गया, आपने अल्लाह के चाहे को अपनी चाहत बना लिया, मुझे बताएं आपको तकलीफ कैसे हो सकती है?
एक रूहानी बंदे की और आम बंदे की का डिफरेंस होता है कि वो इस तकलीफ को महसूस करता है। जब हम यानी वो इश्क जिस तरह कहा गया है ना कि इंसान के साथ इश्क में इंसान सारा कुछ भूल जाता है, तो अल्लाह के साथ इश्क में तो सारी बात है वो तरके दुनिया सारा कुछ फिर खत्म हो ही जाता है। यही तो प्रोसेस है दरमियान वाला।
जी हाँ, मैंने ये जो अभी आपके साथ रीडिंग की इसमें हमने वाशगाफ पढ़ा कि दुनिया में रहते हुए इसके मामलात को एज ए रूटीन चलाएं, लेकिन जहन को दुनिया की तरफ मत लगाएं। गौर करें इस जुमले को, जब आप समझ जाएंगे तो ऐसे सारे सवालों के जवाब इंशाल्लाह आपको खुद मिल जाएंगे। वेलकम।
सर ये पहले तो सारे बुजुर्गों ने दीन वो पहाड़ों में जंगलों में वीरानों में जाया करते थे, तब वो जाके ये हासिल करते थे, तो अब नहीं जरूरत है इस अमल की?
अब आपका शऊर चूंकि मैच्योर हो गया है, ये बालिग शऊर का दौर आ गया है, इसलिए अल्लाह रब्बे करीम ने ये निज़ाम वज़ा किया है कि हजूर कलंदर बाब औलिया से ये इन मशकों के बगैर आपको आपके घर में रखते हुए, आपको आपके बीवी बच्चों में रखते हुए, आपसे हकूकुल इबाद पूरे करवाते हुए आपके जहन के अंदर की एडजस्टमेंट की जा रही है। देखे ना, रूहानियत क्या है? जहन बनाना है। वो जहन आप पहाड़ पे जाके बनाएं या घर में रह के बना लें भाई? अब देखे ना, हजूर अलैहिस्सलाम गारे हिरा में जाते थे, आपको ये सहूलत है कि आप अपने घर में कमरे में ही मुराकिब हो जाते हैं। गौर करें तो ये क्या हुआ, शऊर की बलूगत की वजह से आपको जरूरत ही नहीं रही कि आप दुनिया से उस तरह कटें, क्योंकि असल बात बताई जा रही है कि दुनिया को छोड़ना मकसद नहीं है, दुनिया को इस्तेमाल करना है और वो भी एज ए रूटीन। वरना ये तो कोई कमाल नहीं है कि आप उसको सारी चीजों से महरूम करके तो वहां पहाड़ी के किसी गुफा में बिठा दिया जाए। नहीं नहीं नहीं, ये कलंदर शो थोड़ा ही हुआ, ये तो योग हो गया, ये संन्यास हो गया, ये सारा कुछ और चीजें तो हो सकती हैं, कलंदर शऊर नहीं हो सकता। कलंदर शऊर वाजे कर रहा है कि दुनिया में रहते हुए दुनिया को ना देखना सीखना है। क्या कहा? दुनिया में रहते हुए दुनिया दिखनी नहीं चाहिए। ये जुनेद बगदादी के पीर मुर्शिद का कॉल हजूर मुर्शिद करीम ने कोट किया। किस तरफ ज़हन मतवज्जो किया जा रहा है कि दुनिया में रहना है, दुनिया को دیکھیے قرآن حکیم کا ارشاد علی مقام ہے، ربنا آتنا فی الدنیا حسنت وفی الآخرت حسنت وقنا عذاب النار، اس کا ایک ترجمہ یہ بنتا ہے کہ مجھے اپنی دنیا کو خوبصورت بنانا ہے، اے اللہ تو مجھے توفیق دے کہ میں اپنی دنیا کو خوبصورت بناؤں تاکہ میری آخرت خوبصورت ہو جائے، اور اگر میں یہ نہ کر سکا تو مجھے آگ سے نجات نہیں ملے گی۔ غور کریں، حسنت، ہم نے اپنے اعمال اور افعال کو بیوٹیفائی کرنا ہے، لیکن اعمال اور افعال کی بیوٹیفیکیشن کے پیچھے وہ ذہن کام کرتا ہے جو اعمال اور افعال کو خوبصورت بنا دیتا ہے، تو ہم نے اس ذہن کو ڈائریکٹ اپروچ کیا، ڈائریکٹ اس کی منتیں کر رہے ہیں کہ بھائی تو سیدھا ہو جا۔ ٹھیک ہو گیا؟
جس طرح کا پریکٹیکل حضرت جنید بغدادی رحمتہ اللہ علیہ کے پیر و مرشد نے کروایا تھا کہ وہ بازار میں کھڑے ہو کے ان کو جنگل اور بیابان نظر آیا، اس طرح کا تجربہ آج کل ممکن ہے، ہو سکتا ہے؟
جی ہاں، حضور مرشد کریم کے ارشاد پہ آپ غور کریں، آپ کو ابھی ہو جائے گا۔ میں کہہ رہا ہوں کہ بھی کیا تھا، میں نے آپ کو اس کی سائنس عرض کر دی کہ چیز کا انجام دیکھے۔ آپ اپنے جس گھر میں بیٹھے ہیں ذرا آج سے 100 سال بعد اس کا تصور کریں تو کیا دکھے گا آپ کو؟ ذرا سوچ کے دیکھیں، انجام دیکھ لینا کیا ہوگا بھائی، میں اپنا انجام دیکھ رہا ہوں نا، کیا ہوگا میرا انجام، میں قبر میں پڑا ہوں گا۔ ٹھیک ہے، اب یہ بات میرے ذہن میں کس درجے واضح ہے، اس کے بعد کیا ہوگا؟ یہ تجربہ ہی تو کروا دیا انہوں نے، اور کیا کروایا؟ مطلب یہ کہ گھر غائب تو نہیں ہو گیا، بازار غائب تو نہیں ہو گیا، لیکن حواس پہ پڑا پردہ ہٹ گیا اور حواس نے آگے دیکھنا سیکھ لیا۔ میں نے تو اس کی وضاحت عرض کر دی، کیونکہ جس طرح حضور مرشد کریم نے ارشاد فرمایا ہے کہ دنیا میں رہتے ہوئے دنیا نظر نہ آئے، یعنی کہ کیا مطلب ہوا بھائی، اس وقت اس لمحے جو نظر آ رہی ہے اس سے آگے دیکھو نا، یہی مطلب ہوا یا نہیں ہوا یہ بتائیں۔ کیوں جی؟
جی سر،
مطلب ہے چیزوں کا انجام دیکھنا سیکھنا بھی یہی تجربہ ہے، اور یہ سب کو ہوتا ہے، سب کو پتا ہے، صرف توجہ اس طرف مبذول کروائی گئی ہے۔ اب ہمیں چونکہ جو بات معلوم ہے سب کے تجربے میں بھی ہے، لیکن ہمیں چونکہ ایک ہستی ہے جو ہمیں اس طرف نہیں جانے دیتی، وہ ہمیں پر مارتی رہتی ہے، لہٰذا ہمیں دل ہی نہیں کرتا، ہم کہتے ہیں ہم کیسے اس دلچسپی کو چھوڑ دیں، کیونکہ چپک بہت ہے شعور، چیزوں سے خود کو ڈس ایسوسیٹ نہیں کرنا چاہتا، اس لیے اس قسم کی ضد چلتی ہے کہ جی یہ تو بڑا مشکل ہے۔ یہ مشکل نہیں ہے، یہ صرف تھوڑا سا توجہ دینے کی ضرورت ہے، انشاءاللہ سب سیٹ ہو جائے گا، کاوش کرنے کی ہے، سوچنے کی بات ہے۔ صاف تو کہا کہ آپ دیبا اور حریر اور اطلس کا لباس پہنے لیکن محسوس وہ ٹاٹ جیسا ہو، یعنی توجہ ہی نہ ہو، آپ نے پہن لیا، لوگوں کو دکھا دیا، دیٹس اٹ۔ آپ بہترین کھانا کھا رہے ہیں لیکن دھیان کھانے کے اہمیت نہیں ہے، ایک وسیلہ ہے، ایک ذریعہ ہے آپ کی بھوک مٹانے کا، آپ نے اسے اسی طرح اس کو استعمال کیا، اللہ اللہ خیر صلاح، اس میں کیا اس سے بڑھ کر کہوں۔ ठीक हो गया जी, मेरा ख्याल है आपका टाइम पूरा होने वाला है। आप सबको रमजान का तीसरा आश्रम मुबारक हो, जिंदगी रही तो इंशाल्लाह ईद के बाद मुलाकात होगी, ठीक है? आपको पेशगी ईद मुबारक भी। अल्लाह हाफिज़।
अल्लाह हाफिज़।